نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي رب يسر ولا تعسر وتمم بالخير. سبق نمبر ہے 129 آیت نمبر 1 سے 17 سورۃ ابراہیم لیسن نمبر 129 آیت نمبر 1-17. سورۃ ابراہیم کے بارے میں تھوڑی سی بات دیکھیں گے کیونکہ اب نئی سورۃ آ رہی ہے. ایک نبی کے نام پر سورۃ ہے. قرآن پاک میں انبیاء کرام کے نام پر 6 سورتیں, 3 ہم پڑھ چکے, سورۃ یونس, سورۃ ہود, سورۃ یوسف. چوتھی سورۃ ہمارے سامنے ہے. اس کے بعد پھر اگلی سورۃ سورۃ نوح اور سورۃ محمد انشاءاللہ ہم آگے جا کے پڑھیں گے. سورت کے اندر حضرت ابراہیم علیہ السلام کی مانگی بھی بہت ہی خوبصورت نوعیں بھی ہیں. اور اس سورت میں جو اگر آپ دیکھیں تو اس کے مضمون کو اگر ہم دیکھتے ہیں تو نبی صلی اللہ علیہ وسلم کی مکی زندگی کا آخری دور, مشکلات کا, جھٹلائے جانے کا دور کہ جس میں حقیقت میں آپ کو ہر طرح سے تکلیفوں میں ڈالا جا رہا تھا, یہ وہی دور تھا کہ جس میں حالات اس قسم کے ہو جاتے ہیں کہ انسانوں کو خود نہیں پتہ ہوتا کہ ہم کدھر جائیں, کیا کریں. اللہ تعالیٰ نبیوں کے قصے, نبیوں کی باتوں کو سامنے لا کر اپنے نبی کو تسلی دیتے ہیں کہ آپ اس کی فکر نہ کریں کہ آپ کے ساتھ جو حالات ہو رہے ہیں یہ کوئی نئے حالات نہیں ہیں, بلکہ یہ باقی انبیاء کرام کے ساتھ جو ہوا وہ آپ کے ساتھ ہے. آج اگر قومیں جھٹلا رہی ہیں تو آپ نبیوں کی زندگی کا آخری دور دیکھیے کہ ان کا انجام کیا ہوا. اور یہاں سے ہمیں ایک سبق بھی ملتا ہے, اور وہ کیا ہے کہ ہم سب کو جب کبھی بھی کوئی مشکل آئے دین کے نام پہ تو اس وقت میں دوسرے لوگوں کے حالات دیکھ لینے چاہیے جو ہم سے پہلے یہ کام کر رہے تھے, اور ان کو اس راستے میں جب ستایا گیا تو اس کا پھر بالآخر انجام کیا ہوا. سادی صورت ہے, بہت ہی خوبصورت آیتیں ہیں. صورت کے اندر جو خاص طور پہ مضامین ہم پڑھنے والے ہیں, نمبر 1 ہدایت کا سفر, روشنیوں کا سفر ہے, پھر شکر کی حیثیت, اور اس کے بعد پھر اگلا سبق جو یعنی اس کے بعد ہمارا نیکسٹ سبق ہوگا اس میں ہم دیکھیں گے کہ اسلام کا سرسبز درخت کیا ہوتا ہے. بہت ہی معروف آیتیں جو ہم اکثر ہی بات کرتے ہیں وہ اس صورت میں الحمدللہ آ رہی ہیں. پھر اس میں حضرت نبی صلی اللہ علیہ وسلم کے ساتھ ساتھ حضرت موسیٰ کی قوم کا تذکرہ پھر آ رہا ہے. بالکل ایسے ہی محسوس ہوتا ہے کہ اللہ تعالیٰ اپنے نبی کے ذریعے سے یہ چیز دکھا رہے ہیں کہ آپ پچھلے انبیاء کے حالات کو دیکھتے جائیں تو آپ کو بات سمجھ آئے گی. شروع کرتے ہیں, اور اس میں آپ کو خاص طور پہ قرآن پاک کی وہ خوبیاں جو خاص طور پہ اس کے عربی قرآن ہونے کی تھی اس کی طرف بھی تذکرہ ہوگا. ہر صورت کا پیچھے والی صورت کے ساتھ ضرور کوئی نہ کوئی ربط ہوتا ہے. پچھلے سبق کے آخر میں ہم نے نبی صلی اللہ علیہ وسلم کی دین کے راستے میں آنے والی مشکلات کا تذکرہ دیکھا تھا. اب یہاں سے اللہ تعالیٰ نبی کو وہ مقصد سمجھاتے ہیں کہ جس کے لیے کتاب آتی ہے. بلکہ میں اور آپ خاص طور پہ اس سبق کو سنتے ہوئے یہ نوٹ کر لیں کہ جس کو قرآن کو اپنی زندگی میں لانا ہے, پھر اس کی زندگی میں کوئی بھی بڑے سے بڑا طوفان بھی آ جائے لیکن یہ کتاب اس کو تھام لے گی. بہت ہی خوبصورت طریقے سے سورت شروع ہوتی ہے, بسم اللہ الرحمن الرحیم. کوئی بھی سورت پڑھتے ہوئے جب ہم شروع میں اللہ کا نام لیتے ہیں تو یہ اس بات کے لیے ہوتا ہے کہ ہماری ساری توجہ اس کی طرف آ جائے, اور ہم کوئی بات ایسی جو محسوس کر رہے تھے, اس سے پہلے سوچ رہے تھے, اس کو اپنی زندگی سے نکال دیں. الف لام را حروف مقطعات ہیں, اور سورت ابراہیم کا سورت رات کے ساتھ جوڑ ہے. دونوں صورتوں میں کچھ ایسی آیات ہیں جو سورت بقرہ کی آیتوں سے ملتی جلتی ہیں. ابھی ہم نے دیکھا کہ سورت الرات میں کسی نبی یا رسول کا ذکر نام کے ساتھ نہیں آیا, اسی طرح سورت ابراہیم میں بھی انبیاء اور رسول کا تذکرہ تھوڑے سے مختلف انداز سے آئے گا. شروع میں حضرت موسیٰ کا ذکر چند آیات میں ہوگا, پھر پچھلے دور کے جو انبیاء تھے ان کا ذکر جمع کے سیگے میں آئے گا, اور آخر میں پھر حضرت ابراہیم علیہ السلام کا ذکر ہوگا, اور سارے نبیوں کی دعوت کا خلاصہ ایک تھا, اور وہ کیا, کتاب انزلناہ الیک لتخرج الناس من الظلمات الی النور. حروف مقطعات میں را سے جو حروف ختم ہوتے ہیں وہ اسی آیت کا حصہ ہوتے ہیں. اسی لیے پہلی ہی آیت میں اللہ تعالیٰ نے حروف مقطعات کی بات کر کے کتاب کی بات شروع کر دی. اور اگر آپ تھوڑا سا نوٹ کر رہے ہیں تو دیکھیں کہ پچھلی تین صورتیں سورت یونس، سورہ ہود اور سورت یوسف، ان سب کا آغاز الف لام را سے ہو رہا ہے. ہاں سورت رات میں الف لام را کے بیچ میں میم بھی آ گیا، اور سورہ ابراہیم اور ہجر میں الف لام را تھا. یہ مماثلتیں ہوتی ہیں، بعض دفعہ اس سے کوئی فرق پڑتا ہے، بعض دفعہ نہیں بھی پڑتا، لیکن بہرحال یہ ہے کہ یہ چیزیں انسان کی توجہ دلاتی ہیں. کیا ہے یہ کتاب؟ کتاب انزلناہ الیک، ہم نے یہ کتاب آپ کی طرف نازل کی. پہلی بات اس میں کیا کہ اس کتاب کے موجد نبی صلی اللہ علیہ وسلم نہیں، اس کے رائٹر محمد صلی اللہ علیہ وسلم نہیں، جبرائیل علیہ السلام کی طرف سے نہیں آئی، بلکہ ہم نے اس کو نازل کیا. یہ بات تو پتھر پہ لکیر کی طرح ہے. لیکن اگلی بات کے بارے میں لوگوں میں تھوڑا سا ڈاؤٹ پایا جاتا ہے، تو فرمایا کیوں نازل ہوئی؟ لتخرج الناس من الظلمات الى النور، تاکہ آپ نکالیں لوگوں کو اندھیروں سے روشنی کی طرف. اور یہ ہوگا کیسے؟ باذن ربہم، آپ کے رب کے اذن سے. اس آیت پہ آ کے ہمیشہ میں ایک جملہ بولتی ہوں کہ اگر قرآن کے مقصد نزول پر اس آیت کے سوا اور کوئی آیت بھی نہ ہوتی تو یہ آدھی آیت کتاب کا مقصد نزول پیش کرتی ہے، اور وہ کیا ہے؟ اندھیروں سے روشنیوں کی طرف آ جاؤ. یہ کتاب حقیقت میں انسان کو روشن خیال بناتی ہے، روشن مزاج بناتی ہے. یہ کتاب ہے کہ جو انسان کے مادی وجود جو مٹی سے بنا ہوا ہے، اس کے اندر ایمان کا ایک ایسا چراغ ڈال دیتی ہے لالٹن کی طرح، کہ انسان اس کی روشنی میں پھر جینا مرنا، کھانا پینا، سونا جاگنا، سب کچھ اس کتاب کی رہنمائی میں کرتا ہے کہ اس کی زندگی خوبصورت سے خوبصورت تر ہوتی ہے. آپ دیکھیے کہ اس کتاب میں نبی صلی اللہ علیہ وسلم کے ذریعے سے بات ہو رہی ہے نا، تو کس کی بات آئی ہے؟ الناس. اس کو نوٹ کریں، آگے آپ ایک آیت میں اس کا تقابل دیکھیں گے. تو گویا کہ آپ کہہ سکتے ہیں کہ یہ کتاب ایک نور ہے، یہ اللہ کی کتاب ہے. وہ ذات ہے نور، النور، اور اس کی کتاب ہے نورانی. ہمارا وجود دو چیزوں سے مل کے بنا، ایک ظلمانی مٹی کا ہمارا جسم، آپ اس کو لالٹن سے تشبیہ دیں، ایسی بنا لیں چھوٹی سی، ایک مٹی کا دیا ہوتا تھا پہلے دور میں، اس کے اندر ایک روحانی وجود ہے، یہ چراغ کی طرح. آپ نے دیکھا ہوگا کہ جب لوگ مٹی کے برتنوں میں دیے جلاتے تھے تو پھر اس کے بیچ میں چھوٹے چھوٹے سوراخ کر دیتے تھے، کیوں بھلا؟ کہ باہر سے آکسیجن ملے اور اندر جو ایک چراغ جل رہا ہے وہ جلتا رہے. اسی طرح اللہ سبحانہ تعالیٰ نے ہمیں بھی کچھ سوراخ دیے. کون سے سوراخ ہیں؟ آنکھیں، کان، زبان. ان سارے چراغوں سے قرآن کی آکسیجن جاتی ہے تو اندر ایمان کا لیمپ جلتا رہتا ہے. یہ کتاب اندھیروں سے روشنی پلاتی ہے. آج لوگ کہتے ہیں کہ روشن خیال بنو، یہ کتاب کہتی لی تخرج الناس من الظلمات الى النور. یہ کتاب انسان کو صرف الومینیٹ ہی نہیں کرتی، انلائٹن بھی کرتی ہے. اصل میں انسان کو آپٹمسٹک بناتی ہے، تکلیفوں اور دکھوں اور مصیبتوں میں کیا کرنا ہے، یہ کتاب ہمیں گائیڈ کرتی ہے. آپ دیکھیے کہ اس کتاب کے ساتھ زندگی جب ہوتی ہے نا انسان کی ریلیٹ، تو اس کو زندگی کے ہر پہلو کو آپٹمسٹکلی لینا آ جاتا ہے، روشنی کے ساتھ. ہاں اس میں کوئی خیر ہی ہوگی، اللہ نے یہ میرے لیے رکھا ہے، کچھ بہتر ہی ہوگا. پھر دوسری بات دیکھیے کہ آیت میں اندھیروں کے لیے لفظ آیا ظلمات جمع کا، جبکہ نور اس کے مقابلے میں واحد ہے. اس سے پتہ چلتا ہے ہدایت ایک ہی ہے. ہدایت کے لیے کیا کہ ہدایت وہ ہے اللہ کی ہدایت ہے، ٹھیک ہے، گائیڈنس ہمیشہ ایک ہی ہوتی ہے. لیکن نور کے مقابلے میں ظلمات بہت سارے ہیں. کون سے اندھیروں سے نکالتی ہے یہ کتاب؟ سب سے پہلے کفر کے اندھیرے سے، شرک کے اندھیرے سے، نفاق کے اندھیرے سے، دنیا کی محبتوں کے بڑھ جانے کے اندھیروں سے، شرک سے. اور اسی طرح یہ کتاب انسان کی زندگی کو اتنا سجا دیتی ہے کہ پوری زندگی اس کی سجنے لگتی ہے. لیکن یہ ہوگا کب؟ باذن ربہم، ان کے رب کی اجازت سے. رب کا اذن کن لوگوں کے لیے ہوتا ہے؟ جو خود کوشش کرتے ہیں. پچھلی صورت میں تقدیر کی بات ہوئی، ہدایت کی طلب کی بات ہوئی، یہاں یہی بات بتا دی کہ आपका काम लोगों को हिदायत की तरफ बुलाना है, जमाना नहीं। आप ये काम कर दे, बाकी काम अल्लाह ताला खुद करेगा। देखिए कि अल हादी अल्लाह का नाम है। रसूलों के हाथों में अगर हिदायत होती तो फिर तो सबको हिदायत मिल जाती। अल्लाह ताला के नबी ने खुद अपने बारे में क्या कहा, कुल या अय्युहन्नास इन्नी रसूलुल्लाहि इलैकुम जमीया, मैं तुम सब की तरफ रसूल हूँ अल्लाह का। तो नबी रसूल थे लेकिन अल्लाह की ज़ात अलहदी है। अब होता क्या कि लोग इस किताब के मुवाफिक ज़िंदगी जब बसर करना चाहते हैं तो ये बिल्कुल ऐसे है कि जैसे सोए हुए लोगों के पास आप एक जाके चिराग जला दें। तसव्वुर में लाइए, कोई गहरी नींद सो रहा है, पर्दे तान के, मोटा ब्लैंकेट, एसी या हीट खोल के आप उसको कहते उठो, करके हटा देता आपको। फिर आप थोड़ा सा जाके कपड़ा हटाना चाहते हैं, उसको और गुस्सा आता है। और अगर इतने में आप तेज़ किस्म की लाइट खोल दें तो झुंझुला उठते हैं ना। ये है इस किताब के साथ। ये जो किताब की तरफ आते ही लोग हमारे दुश्मन हो जाते हैं ना, हमारे ख्याल में होते तो कोई नहीं है वो बेचारे, लेकिन हमें लगता है उसकी वजह यह है कि हम सोए हुओं को जगाना चाहते हैं। और सोना हमेशा ही लोगों को पसंद होता है, सोना भी और सोना भी, क्योंकि लय्यत होता है ना, लग्जरी है, मज़ा करो, मौज करो। 100 काम पड़े हैं, सो जाओ, काम ही कोई नहीं। 10 लोग हैं आपके पास घर में, सो जाओ, कोई काम ही नहीं। कोई बुरी बात कह रहा है आपको, कोई आपको सता रहा है, कोई दुख दे रहा है, उसके मुकाबले में सो जाएं। सोने से सारे काम ख़त्म हो जाते हैं। इसलिए तो जब हम सोएंगे तो इस दुनिया के सारे काम ख़त्म हो जाएंगे ना। तो जब हम ये काम करने के लिए निकलते हैं तो फिर मुआशरे को उसके ऐब दिखते हैं। आप सोचें ना कि कमरे में गंद पड़ा हुआ है और कोई डार्क माहौल बना के, बड़ा रोमांटिक माहौल बना के सो रहा है, जूं ही आप लाइट खोलेंगे सब मट्टी घट्टा दिखेगा। यही होता है इस किताब के साथ। हम भी एक रोमांटिसिज्म की लाइफ गुजार रहे थे, 5 वक्त की नमाज रोजे के साथ दुनिया का हर काम मज़े ले लेके। अब जब कुरान का चिराग जला तो हमें तो वो सारी धूल और झूल और भूल दिखने लग गई। अब फिर हमें अपनी असल दिखती है। आप देखिए कि जो सफाई सनलाइट की मौजूदगी में दिन के आगाज़ में होती है वो रात को कभी नहीं होती। मूड ही नहीं बनता रात को सफाई करने का, जितनी मर्जी लाइटें हों। तो बिल्कुल इस किताब की खिदमत करने वालों को यही नियत करनी है कि हमने मुआशरे के अंधेरों को रोशनियों में बदलना है। और इसके लिए फिर एक्शन तो होगा, इसके लिए फिर जमना है। नबियों को अल्लाह ताला किस तरह से इन सारी चीज़ों के लिए तैयार करता है कि इट्स नॉट एन ईजी जॉब, ये आसान काम नहीं है। कितना आसान था लोगों के रंग में रंग डालते जाएं और वो भी खुश, आप भी खुश, लेकिन लोगों के रंग में भंग डाल के अल्लाह को खुश करना, ये है असल काम। फिर एक और छोटी सी बात देखिए कि ये है तो नूर लेकिन मिलता सिर्फ सच्ची तलब वालों का। सूरत हदीद आयत 9 में भी इससे मिलती हुई आयत आती है, हुवल्लज़ी युनज़्जिलु अला अब्दिही आयातिम बय्यिनात, वो ज़ात है जो नाजिल करता है अपने बंदे पे रोशन आयतें। क्यों? लियुख्रिजकुम मिनज़्ज़ुलुमाति इलन्नूर, ताकि उनको अंधेरों से रोशनी की तरफ बुलाएं। बेशक अल्लाह तुम्हारे साथ रहीम भी है और रऊफ भी है। इसी तरह सूरत बकरा आयत 257 में हमने अल्लाह ताला का एक बड़ा प्यारा अमल पढ़ा था कि अल्लाहु वलीयुल्लज़ीन आमनू युख्रिजुहुम मिनज़्ज़ुलुमाति इलन्नूर, कि अल्लाह ईमान वालों का दोस्त है, बस उनको अंधेरों से रोशनी की तरफ डालता है। और इसको अपोजिट भी आगे पढ़ा था। तो गोया कि आप कह सकते हैं कि किताब की तरफ आना इस बात की दलील है कि अल्लाह आपका वली है। अल्लाह की तरफ जाने वाले रास्ते तो बहुत खूबसूरत है, लेकिन अगर अंधेरा हो ना, उसके ऊपर लाइट ना जल रही हो, तो ये मुश्किल लगता है। और उस रास्ते पे जाने के लिए जो रोशनी चाहिए वो इस किताब की रोशनी है। इसके बगैर पहचान मुमकिन ही नहीं है, दुरुस्त रास्ता पा ही नहीं सकते। आप देखिए जब आप रात को सफ़र करते हैं तो गाड़ी की लाइटें जलाते हैं ना, स्ट्रीट लाइट्स भी होती हैं, सब बंद कर दें, तो क्या आप कभी अपने घर का भी रास्ता पा सकते हैं? नहीं पा सकते ना। तो ये इस बात की दलील है कि इस किताब को समझे बगैर बंदा कभी सही रास्ते पर नहीं आता। आज भी वो दीन के नाम पर भटक रहे हैं जो इस किताब से दूर है। सही और गलत क्या है ये वही बताएगा जिसने पैदा किया। और आप यहाँ एक बड़ी खूबसूरत चीज़ देखिएगा अगर आप थोड़ा सा इसको एंजॉय करना चाहते हैं, और वो क्या है कि इस किताब के बाद किसकी तरफ बुलाती है, इला सिरातिल, कौन सा रास्ता, आयत में से देखिए, جی اللہ کی یہ صفات کیوں آئی اس میں کہ جب انسان اس کتاب کی طرف آتا ہے نا تو اس کو ایسے لگتا ہے کہ اس کا سارا غلبہ ختم. لوگوں میں بڑی دھوم تھی, لوگ مجھے بہت سمجھتے تھے, اب کچھ نہیں سمجھ رہے. تو اللہ کہتا ہے العزیز کا راستہ, تم لوگوں سے مغلوب ہوتے ہوئے دکھ رہے ہو, غالب کر دے گا تمہیں, تھوڑے دن کی بات ہے. وہی بات یاد رکھے, فام مما ین فو نا سف یم کس. اور جب ہم اس راستے میں چلتے ہیں نا تو ہمیں لگتا ہے ہم لوگوں کے پسندیدہ نہیں رہے, لوگ باتیں کرتے ہیں. تو اللہ کہتا ہے صراط الحمید, تعریف کیے گئے کے راستے پہ چل رہے ہو. آج اگر لوگ تمہاری یہ بات نہیں مان رہے, تمہاری برائی کر رہے ہیں, ایک وقت آئے گا کہ لوگ تمہاری تعریفیں بھی انشاءاللہ کریں گے. اب یہ بات کر کے اللہ تعالیٰ آگے بیان کرتے ہیں اس کتاب کا مزاج. آئے تو اللہ الذی لہ ما فی السماوات و ما فی الارض, وہ اللہ جس کی ملکیت میں ہے ہر وہ چیز جو آسمانوں اور زمین میں ہے. وَوَيْلُ لِلْكَافِرِينَ مِنْ عَذَابٍ شَدِيدٍ, اور بربادی ہے ان کافروں کے لیے ایک سخت عذاب کی. صورت میں یہاں کس کو کافر کہا گیا, دیکھیے گا آگے آیت 3, الَّذِينَ يَسْتَحِبُّونَ الْحَيَاةَ الدُّنْيَا لِلْآخِرَةِ, یہ ہیں کافر, وہ لوگ جو پسند کرتے ہیں دنیا کی زندگی کو آخرت کے مقابلے میں. گویا کہ یہ آیت اس شخص کو کافر کہتی ہے جو آخرت کے مقابلے میں دنیا کو پسند کرتا ہے. یا لفظ ہے کہ یستحبون, مقابلے پہ کسی کے پیار کرنا. دنیا سے محبت ہو سکتی ہے, کوئی بڑی بات نہیں, زوجین الناس سے حب الشہوات میں ہم پڑھ چکے, لیکن دنیا احب نہیں ہو سکتی. آخرت کا نقصان کر کے اس دنیا کا فائدہ لینا یہ زیادتی ہے, اس سے انسان اپنا ہی نقصان دیتا ہے. یہ آیت ہم سب کو دعوت دے رہی ہے کہ ہم اپنے گریبان میں جھانکیں, اپنی پرائیورٹیز کو انالیسس کریں, ترجیحات کا تجزیہ کریں, اپنی زندگی کی مہلت سے فائدہ اٹھائیں, اپنے وقت کو مینج کریں, ٹائم کو مینج کریں. میری صلاحیتیں کہاں کھپ رہی ہیں خود سے پوچھیے. میری زندگی کا نصب و لعین کیا ہے, صبح سے شام تک میری بھاگ دوڑ کس لیے ہوتی ہے, جتنی دفعہ گاڑی نکلتی ہے کیا دنیا کے کسی کام کے لیے نکلتی ہے یا آخرت کے لیے, کس متعول غرور کے پیچھے بھاگتے بھاگتے اصل اور آخری زندگی جس کو خیر و بقا کہا گیا اس کو ضائع کرتے. اور جب ایک بندہ دنیا کو آخرت کے مقابلے میں چوز کرتا ہے نا تو اس کا ایک لامحالہ نتیجہ ہوگا, اور وہ کیا, وَيَصُدُّونَ عَن سَبِيلِ اللَّهِ, یہ سیکنڈ فیز آتا ہے, وہ روکتے ہیں اللہ کے راستے سے. یعنی اپنے کال اور فعل اور عمل سے دکھاتے ہیں لوگوں کو یہ دنیا ہی خوبصورت ہے, ادھر ہی بھاگو, اسی کا غم کرو, اسی کے ساتھ جیو, اسی کے ساتھ مرو. بعض لوگ تو زبان سے لوگوں کو کہتے ہیں نا اللہ کے راستے پہ نہ آؤ, یہ بہت تھوڑے ہوتے ہیں. آٹے میں نمک کے برابر لوگ ہیں جو لوگوں کو کہتے ہیں اللہ کا راستہ چھوڑ دو. ابو جہل بھی اتنا بیوقوف نہیں تھا کہ آ کے لوگوں کو کہے کہ اللہ کے راستے پہ نہ چلو. کیسے لوگ روکتے ہیں اس کتاب کو ٹیڑھا کر کے, اسی لیے فرمایا وَيَبْغُونَ عِوَجًا, وہ اس کتاب کے اندر کجی اختیار کرتے ہیں. باتیں سوچ لو آج کے دور میں کیسے ہوگا, اٹس ویری ہارڈ, اٹس امپاسبل, یو کین ڈو دس, اٹس ناٹ پاسبل, دس دس دس, یہ کرتے کرتے لوگوں کو اتنا ڈرا دیتے ہیں کہ تم تو بہت ریجٹ ہو رہی ہو, تمہیں تو بہت مشکل ہو رہا ہے, سوچ لو اب اس کے آگے کیا ہوگا, سوچ لو اس کے بعد کیا ہوگا, کہ انسان اتنا تھریٹ فیل کرتا ہے کہ اس کو لگتا ہے کہ شاید پھر میں غلط ہی کام کر رہا ہوں, اتنے لوگ اچھے ہیں تو پھر میں ان کے آگے کیا غلط کر رہا ہوں. تو اس کتاب پہ چلنے والوں کو فیلنگ دے دیتے ہیں کہ تم زیادہ ہی ہو گئے ہو, تم ذرا ایکسٹریم پہ نہیں چلے گئے, اتنی تو بات نہیں تھی, ایسی تو بات نہیں تھی. تو لہٰذا شک پیدا کرنے سے ہوتا کیا, دو باتیں ہوتی ہیں. جو کچے پکے لوگ ہوتے ہیں نا وہ تو شک کا شکار ہو کے اس راستے سے ہٹ جاتے ہیں, لیکن جو پکے ہوتے ہیں جن کے دل ٹھک چکے ہوتے ہیں وہ اور جم جاتے ہیں. کیا کہ یہ سچ ہے, ہدایت کے راستے سے لوگوں نے ہمیشہ یہی رویہ اختیار کیا, لہٰذا وہ کہتے ہیں یہ ٹھیک ہے, تبھی تو اتنے لوگ برے کہہ رہے ہیں. ایک اسکالر تھے تو ان کی بات یاد آ گئی, بیسیکلی مبلغ تھے, تو ایک درس میں نے ان کی بات سنی, کہتے ہیں کہ جس دین والے کو سارے ٹھیک کہیں وہ ٹھیک نہیں ہو سکتا, کیونکہ حق کا راستہ معاشرے سے اپوزٹ راستہ ہوتا ہے. تو لہٰذا ایسے لوگ جو ہیں اس میں پھر ٹیڑھا پن اختیار کرتے ہیں, اولئک فی ضلال بعید, یہ لوگ بہت دور کی گمراہی میں مبتلا ہو چکے ہیں. آپ دیکھیے کہ اللہ کے راستے سے روکنے کی عملی مثالیں کیا ہیں, قدم قدم پہ دیکھ سکتے ہیں. अगर एक नौजवान है, अल्लाह की तरफ से उसको दीन का शऊर मिल जाए, हिदायत की दौलत मिल जाए, अपनी ज़िंदगी पे इस पर डाले, तो उसके माँ बाप उसको क्या कहते हैं, उसके दोस्त उसको क्या कहते हैं? देख लो, अपने कैरियर की फ़िक्र करो, अपने मुस्तकबिल की फ़िक्र करो, ये क्या हो गया है। जैसे एक बच्चे को मैं जानती हूँ कि उसने पढ़ा पूरा, और इस वक्त वो इस सोच में है कि मैं और मज़ीद पढ़ के जॉब लेने से पहले ज़रा दीन का कुछ सीख लूँ, तो कई किस्म का प्रेशर है। सोच लो क्या करोगे, फिर कैसे होगा, दीन तो कभी भी सीख सकते हो, इसका तो ये है वो है, तो लोग इन बातों से उसको पीछे करना चाहते हैं। तो यही अल्लाह ताला इधर बता रहे हैं कि लोग उसको अपनी तरफ कायल करना चाहते हैं कि तुम अपनी ज़िंदगियां दीन पे लगा कर अपने आप को बर्बाद करोगे। कोई बात नहीं, आगे देखिए आयत में नबी सल्लम को पिछले अंबिया कराम के तरीके से बता दिया, वमा अरसलना मिन रसूलिन इल्ला बिलिसानि कौमिही लियुबय्यिना लहुम, और नहीं भेजा हमने किसी रसूल को मगर इसकी कौम की ज़ुबान ही में। क्यों भेजा? ताकि वो इनके लिए अल्लाह के अहकामात को अच्छी तरह वाज़े करे। ये दूसरा मुकाम आ गया, अभी चार आयते हैं। किसी रसूल को क्यों भेजा जाता है? ताकि कौम की ज़ुबान में अल्लाह का पैगाम समझाए। अब यहाँ से आप देखिए कि कुरान चूँकि अरब में नाजिल हो रहा था तो अरबी में था। बहुत सारे लोगों को इस बात का भी बड़ा दुख है कि कुरान अरबी में क्यों है। तो आप देखिए कि अगर कुरान अरबी में ना होता और हर मुल्क में उसकी ज़ुबान पे नाजिल होता तो कुरान तो अभी तक भी नाजिल हो रहा होता, क्योंकि अभी कई ज़ुबानें नहीं जारी हो रही हैं। हाँ, फिर आप देखिए नबी सल्लम को भी अब तक रहना चाहिए। आप नोट करेंगे कि सारी ज़िंदगी नबी सल्लम ने अरब नहीं छोड़ा, हिजाज में रहे। ठीक है, मक्का से मदीना आए तो सेम कल्चर था, क्योंकि किसी भी जगह किताब को नाफिज करना है ना तो उसके लिए जम के रहना पड़ता है। किताब पढ़नी पढ़ानी बहुत आसान है, इसको नाफिज करना, इस्टेब्लिश करना, इसके लिए जुमाओं की ज़रूरत होती है। तो अल्लाह ताला ने एक असूल बता दिया कि असल कुरान तो अरबी में है, और वो क्या है कि इस किताब को हमेशा की तरह अपने तौर पे, इस किताब को उस दौर के मुताबिक जिस ज़ुबान में इसको समझना है समझो, लेकिन असल कुरान अरबी में है। और जिनको अरबी समझ आती थी और उनको अल्लाह की बात जब अपनी ही ज़ुबान में मिलती तो उनके दिलों को तो फौरन मानना चाहिए था, लेकिन नहीं माने। ये कितनी बड़ी दलील है कि अगर बिलफर्ज हम अरब होते या कुरान उर्दू में नाजिल होता तो जिनको आज हिदायत नहीं मिल रही उनको तब भी नहीं मिलनी थी। क्यों? क्योंकि जब अरबों में अरबी में उतर रहा था फिर भी नहीं माने। ठीक है, तो ज़ुबान से कुछ नहीं होता। पीछे आपको बताया था सूरह यूसुफ के शुरू में कि ज़ुबान जस्ट लाइक ए कैरियर है, उसमें कैरी करके आप डाल देते हैं, चीज़ पीछे से अल्लाह की है। इसीलिए फरमा दिया कि ये किताब आएगी ऐसे ही, मानना चाहो तो मानो, नहीं मानते तो ना मानो। फयुदिल्लुल्लाहु मन यशा व यहदी मन यशा, फिर अल्लाह गुमराह करता है जिसको चाहता है और हिदायत देता है जिसको चाहता है। वहुवल अज़ीज़ुल हकीम, और वह ज़बरदस्त और कमाल हिकमत वाला भी है अल्लाह ताला। अब तो आपको मेरा नहीं ख्याल इस पर कोई शुबा आना चाहिए कि अच्छा अल्लाह किसको गुमराह करता है, फिर अल्लाह ने कर दिया तो मैं भी हो गई। वो तकदीर का मौजू हर जगह अपने साथ रखिएगा कि अल्लाह सिर्फ उसको गुमराह करता है जो खुद गुमराह होना चाहता है। और यहदी इलैही मन अनाब, इसको कोड वर्ड बना ले अपना, जो उसकी तरफ झुकेगा रुजू करेगा अल्लाह उसको हिदायत देगा। क्योंकि जब एक बंदा खुद तलब नहीं रखता तो उसको ज़बरदस्ती क्यों हिदायत दे दी जाए? आप खाना नहीं चाहते, आपको क्यों खिलाया जाए? आप करना नहीं चाहते, आपसे क्यों कराया जाए? तो बिल्कुल इसी तरह एक इंसान अपनी ज़िंदगी में ये चीज़ें ले ले कि मैंने तो अल्लाह की बात को समझना भी है और दूसरों तक पहुंचाना भी है।